وصلوا على النبي وسلم تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. तो सीरत की क्लास में हम कहां तक पहुंचे थे? किसी को आखिरी बात याद है अगर, उसके अलावा कोई नहीं, आखिरी बात वो याद दिलाएं जो पिछली क्लास में हुई थी। नहीं जी,
जो लोग जाएंगे
नहीं, आखिरी बात कोई नहीं। किसके बारे में? हजरत के, हजरत के बारे में। अच्छा नहीं, वो भी आखिरी बात तो नहीं। आखिरी बात क्या थी? चलिए आपको एक हिंट देते हैं। किसी ने एक सवाल पूछा, किसी ने एक सवाल पूछा था, मेरे ख्याल में गर्ल्स क्लास से पूछा, तो वो सवाल ये था कि नबी अलैहिस्सलाम जो इस सफर के ऊपर गए मेराज पर, है ना, और फिर बैतुल मुकद्दस गए, फिर ऊपर गए, पहला आसमान, दूसरा आसमान, ऑल द वे अप, राइट, फिर उसके बाद सिदरतुल मुंतहा को देखा, जन्नत को देखा, जहन्नुम को भी दूर से अल्लाह ताला ने जिस तरह भी दिखाया, फिर उसके बाद मलाए आला पर गए, सबसे ऊंची जगह जहां पे अल्लाह ताला से फिर जाकर के मुलाकात हुई। तो नहीं, तशरीफुल अकलाम को भी देखा, ये सब कुछ। तो सवाल किसी ने ये किया था कि इस पूरे के पूरे काम के अंदर, अब याद आ गया, इस पूरे के पूरे सफर के अंदर जी माशाल्लाह, ठीक है, कितना टाइम लगा, कितना वक्त लगा, ठीक है, इस पूरे सफर के अंदर कितना वक्त लगा। चले, सवाल तो आपने नहीं बताया, जवाब बता दें। एक सेकंड भी नहीं लगा। कुंडी हिल रही थी, कुंडी हिल रही थी, ये आपने कहीं पढ़ा होगा, हमने ये पढ़ा है। अच्छा माशाल्लाह, उन्होंने लिखा 27 सेकंड्स लगे, माशाल्लाह, वेयर डिड यू कम अप विद दैट, 27 सेकंड लगे देंगे। खैर, कहीं लिखा होगा, आपने पढ़ा होगा तो फिर ठीक होगा। अच्छा, दूसरी बात ये है कि जैसे कुंडी हिल रही थी, उन्होंने कहा ना कि कुंडी जो हिल रही थी, तब वो कुंडी कितनी देर तक हिलती है, हो सकता है 27 सेकंड तक हिलती हो, जो उन्होंने बताया। तो दूसरी बात ये कि नबी अलैहिस्सलाम बिस्तर पे लेटे हुए थे ना, ठीक है, तो बिस्तर पे जब आप लेटते हैं तो बिस्तर आपकी बॉडी हीट की वजह से गर्म हो जाता है ना, कभी आपने फील किया, बिस्तर गर्म हो जाता है बॉडी हीट की वजह से। तो जब आप सल्लल्लाहु अलैहि वसल्लम वापस आए ना, तो वो बिस्तर उस वक्त तक गर्म था, ठीक है, बिस्तर गर्म था। कितनी देर लगती है बिस्तर फिर दोबारा से ठंडा हो जाता है, जब बॉडी हीट वहां से हट जाती है, बिस्तर ठंडा हो जाता है, तो इतना कम वक्त, ठीक है। अच्छा, वक्त लगा भी के नहीं, या हो सकता है वक्त लगा ही नहीं बिल्कुल, ठीक है। इसके ऊपर हमने आपको बताया था कि एक होता है पंजाबी का शेर, ठीक है, पिछली क्लास के अंदर आपको हमने कुछ बताया अपने हजरत के, हजरत के बारे में, ठीक है, मेरे जो शेख हैं पीर ज़ुल्फ़िकार अहमद नक्शबंदी, उनके शेख पीर गुलाम हबीब नक्शबंदी रहमतुल्लाह अलैह, उनके बारे में बताया था। इस दफा हम थोड़ा सा आपको अपने हजरत के बारे में बताते हैं, ठीक है, शेख ज़ुल्फ़िकार अहमद नक्शबंदी दामत बरकातहुम। दामत बरकातहुम का मतलब क्या होता है कि अल्लाह ताला उनकी बरकत को हमारे ऊपर मजीद लंबा करे, ठीक है ना, एक्सटेंड करे उनकी बरकत को। क्योंकि जो बुजुर्ग होते हैं ना, और खुसूसी तौर पर जो नेक बुजुर्ग होते हैं, वो तो अल्लाह ताला की बरकत का सबब होते हैं, अल्लाह ताला की रहमतें उनकी वजह से हमारे ऊपर आती हैं। नबी अलैहिस्सलाम ने बता दिया, यानी हम अपनी तरफ से नहीं कर रहे, आप ने खुद फरमाया अल बरकतु मा अकाबिरकुम, कि बरकत तुम्हारे बुजुर्गों के साथ है, तुम्हारे बड़ों के साथ है, ठीक है, नेक नहीं भी होना फिर भी उनकी वजह से बरकत होती है, और अगर नेक हो तो फिर तो कई गुना ज्यादा बरकत होती है उनकी वजह से, ठीक है। अच्छा, तो इस वजह से बरकातहुम कहते हैं आखिर में, दामत बरकातहुम। कुछ लोग समझते हैं डीवी का मतलब है देवबंदी, देवबंदी मतलब नहीं होता इसका, इसका मतलब दामत बरकातुहुम। जी बुजुर्ग का मतलब होता है बूढ़ा, ज्यादा उम्र वाले, ठीक है। तो लफ्जी तौर पर तो फिर भी बुजुर्ग होते हैं, अगर नेक ना भी हो फिर भी बुजुर्ग ही होते हैं ना, क्योंकि बूढ़े तो होते हैं। बहरहाल तो हमारे हजरत जो है ना वो बस अल्लाह ताला से बहुत मोहब्बत करते हैं, बहुत ज्यादा मोहब्बत, इतनी मोहब्बत करते हैं, इतनी मोहब्बत करते हैं कि हम उनको एक्सप्लेन नहीं कर सकते। तो इस वजह से हम आपको बस छोटा सा एक वाकया बताते हैं कि उन्होंने एक दफा बयान के अंदर ना इस मेराज के वाकये का जिक्र किया, ठीक है। तो मेराज के वाकये के अंदर कितना वक्त लगा इसको समझाने के लिए, एक है पंजाबी जुबान के अंदर शेर, शेर समझते हैं पोइट्री, छोटी सी पोइम, दो दो खाली उसके अंदर स्टैंड होते हैं तीसरे, तो शेर। तो पंजाबी जुबान में ना एक शेर है किसी शायर ने लिखा, अगरचे कि उस शायर ने जो वो शेर लिखा ना वो शेर तो लिखा उसने जैसे मियां बीवी, ठीक है, शौहर और बीवी जो होते हैं ना तो उनके दरमियान अल्लाह ताला ने मोहब्बत रखी होती है, ठीक है, और इस मोहब्बत से अल्लाह ताला बहुत खुश होते हैं कि मियां बीवी आपस में जितनी मोहब्बत करें अल्लाह ताला उतना ज्यादा खुश होते हैं, ठीक है ना। हत्ता के नबी अलैहिस्सलाम ने फरमाया कि जब शौहर अपनी बीवी को देख के हंसता है मुस्कुराता है और बीवी अपने शौहर को देख के हंसती मुस्कुराती है, अल्लाह ताला इन दोनों को देख करके हंसते हैं, दोनों को देख करके मुस्कुराते हैं, ठीक है। तो अल्लाह ताला ना शौहर बीवी बीवी के दरमियान बहुत ज्यादा मोहब्बत चाहते हैं और अल्लाह ताला बहुत खुश होते हैं इस बात से, ठीक है, और अगर ना हो तो अल्लाह ताला नाराज होते हैं इसकी वजह से, ठीक है। तो ये बात याद रखिएगा। अच्छा, तो जो जिस बंदे ने शेर लिखा पंजाबी जुबान के अंदर, तो उसने लिखा मियां बीवी की मोहब्बत के बारे में शेर, ठीक है। पंजाब ये इंडिया पाकिस्तान के बीच का एक प्रोविंस है, बहुत बड़ा प्रोविंस है, इसका बहुत बड़ा एरिया तो इंडिया के अंदर है, ठीक है, लेकिन उसका अच्छा खासा हाफ से थोड़ा सा कम एरिया पाकिस्तान के अंदर, लेकिन है ये पूरा का पूरा एक प्रोविंस पंजाब। इस पंजाब को पंजाब कहते क्यों है? पंज आब, ठीक है, पंज जो है वो पांच को कहते हैं हिंदी जुबान के अंदर और आब पानी को कहते हैं। तो इसके अंदर पांच दरिया बहते हैं, ठीक है ना, दरिया रावी, सुतलज, चिनाब और दो तीन और, एक्चुअली छह बहते हैं लेकिन वो पांच की तरफ आ जाते हैं तो उस वजह से पंजाब मशहूर हो गया। अच्छा, इन दरियाओं की वजह से ना इसकी जो जमीन है बहुत फर्टाइल है, बहुत ज्यादा ना ये यानी जरखेज जमीन है कि इसमें आप कोई पौधा बो देना, कोई आप बीज डाल दें तो ये उगी जाता है, इतनी जरखेज जमीन है, इतनी नरम जमीन है इसकी। तो इस वजह से पंजाब इज नोन फॉर फार्म्स, ठीक है, और खेत खेत खलियान के लिए वहां पे एक से एक चीजें उगती हैं, आम के जैसे फ्रूट से लेकर के आपका गंदम, प्याज और जो कुछ भी आप खाते हैं ना माशाल्लाह सब कुछ पंजाब के अंदर तकरीबन उगता है। सिंध में भी बहुत सारे खेत हैं, बलोचिस्तान में भी हैं, सरहद में भी हैं, लेकिन पंजाब तो पूरा गोरा खेत समझ लें आप, ठीक है। तो पंजाब की जो फिर इसी वजह से पंजाब का जो कल्चर है, ठीक है, तहजीब पंजाब की, वो बेसिकली खेतों के अराउंड ज्यादा होती है, ठीक है। तो वहां पर एक तरीका ये होता है खेतों के ऊपर काम करने वगैरह का तरीका ये होता है कि जब सुबह सुबह फजर की अजान होती है तो माशाल्लाह मुसलमान हैं जो किसान वो जाते हैं नमाज पढ़ने के लिए मस्जिद, फिर नमाज पढ़ के वो घर वापस आते हैं ना, तो घर वापस आकर के वो उस वक्त सो नहीं जाते बल्कि वो अपने हल लेकर के खेतों में चले जाते हैं। हल क्या होता है? बेसिकली या तो कोई ट्रैक्टर होगा आज के जमाने के अंदर, ठीक है, या पुराने जमाने के अंदर आज भी बहुत सारे लोग इस्तेमाल करते हैं बैल, बैल होते हैं, ठीक है, मेल काउस बैल, और बैलों के पीछे एक इस तरह का एक इंस्ट्रूमेंट सा लगा रहता है कि जिसको के बैल खींचते हैं ना तो वो जो पीछे जो होता है जिसको हल कहते हैं वो जमीन के अंदर घुस जाता है और जमीन को इस तरीके से चीरता हुआ आगे बढ़ता है। तो इससे जमीन जो होती है ना बहुत सॉफ्ट हो जाती है, बहुत नरम हो जाती है, फिर उसके ऊपर पानी डालते हैं वो और ज्यादा नरम हो जाती है, फिर उसके अंदर जब कोई बीज डालते हैं या कोई पौधा लगाते हैं तो फिर वो पौधा बड़ी आसानी के साथ उग जाता है। तो इसको कहते हैं हल चलाना, ठीक है, आगे या तो बैल लगा हुआ है बैल हल को खींच रहा है या ट्रैक्टर लगा हुआ है ट्रैक्टर हल को खींच रहा है, ठीक है, और वो जो किसान होता है या तो वो ट्रैक्टर को ड्राइव कर रहा है या वो बैल को जो है ना वो डंडे मार मार के बैल को चला रहा होता है, ठीक है। तो इसको कहते हैं कि किसान हल चला रहा है। तो ये किसान जब फजर की नमाज पढ़ के आते हैं ना तो ये अपने हलों को लेकर के खेतों में चले जाते हैं, ठीक है। खेतों में जाते हैं फिर वहां जाकर के हल चलाना शुरू कर देते हैं। ये सुबह सुबह क्यों करते हैं? क्योंकि ऐसा ऐसा सूरज जब ऊपर आएगा ना तो सूरज की गर्मी बढ़नी शुरू हो जाएगी, और जितनी ज्यादा गर्मी हो जाएगी तो उतना मुश्किल हो जाएगा खेतों में काम करना। तो ये चाहते हैं कि गर्मी शुरू होने से पहले ही जितना ज्यादा से ज्यादा हल चला सकें ये चला लें। ठीक है, तो ये सुबह से निकल जाते हैं, फिर उसके बाद हल चलाते रहते हैं। सूरज ऊपर आता है, इशराक का टाइम होता है, जो बहुत नेक होते होंगे फिर वो इशराक की नमाज पढ़ लेते होंगे हल को रोक करके। खैर चलाते रहते हैं हत्ता के सूरज जो है ना वो इतना ऊपर आ जाता है कि यानी अच्छा खासा ऊपर आ जाता है, और फिर उसकी रोशनियां जो है ना वो रोशनी ज्यादा पड़नी शुरू हो जाती है। अच्छा, ये किसान तो आगे खेतों में ये हल चला रहे हैं, इनकी जो बीवियां होती हैं ना घरों के अंदर, ये बीवियां भी फजर की नमाज के बाद क्या करती हैं, ये काम शुरू कर देती हैं, अपने किचन में जाकर के पकाने उकाने का काम शुरू कर देती हैं। ये सबसे पहले जो है ना किसान अपने शौहर के लिए ये नाश्ता तैयार करती है, क्योंकि किसान साहब चले गए थे बगैर नाश्ता किए हुए, तो ये नाश्ता तैयार करती हैं। नाश्ते के अंदर पराठे बनाएंगी, मूली के पराठे, आलू के पराठे वगैरह, क्योंकि वो लोग बहुत मेहनत करते हैं तो उनको पराठों से कोई फर्क नहीं पड़ता। हम पराठे खाएं तो हमारे से वो तबीयत खराब हो जाती है, क्योंकि हम मेहनत नहीं कर रहे होते ना, इस तरह की फिजिकल मेहनत, इनको फर्क नहीं पड़ता क्योंकि ये बहुत एनर्जी अपनी बर्न कर रहे होते हैं खेत के अंदर जाके। खैर वो पराठे बनाती हैं और लस्सी बनाती हैं। ठीक है, लस्सी खूब इस तरीके से घोंट घोंट करके लस्सी बना रही होती हैं। फिर जब सब कुछ तैयार हो जाता है तो फिर पराठों को अपने उसके अंदर रखा जो रोटी का होता है कपड़ा, और लस्सी को जो है वो एक बर्तन के अंदर डाला और उसको अपने सर के ऊपर रखा। ठीक है, और फिर वो जाती हैं खेत की तरफ। ठीक है, अब जब वो खेत की तरफ जा रही होती है ना तो इस वक्त तक जो है वो सूरज अच्छा खासा ऊपर आ चुका होता है। ठीक है, अब सूरज की रोशनी जो है ना वो जाहिर है सूरज अगर यहाँ पर है तो उसकी रोशनी ऐसे पड़ रही है। ठीक है, अब ये जो औरतें होती हैं ना ये वैसे तो बड़ी सादा सी होती हैं, लेकिन इन्होंने थोड़ा बहुत जो है वो ज्वेलरी वगैरह भी पहनी हुई होती है। सही है, तो देहातों के अंदर एक जेवर होता है ज्वेलरी का, एक छोटा सा हिस्सा होता है, इसको लौंग कहते हैं। लौंग पता है क्या होता है? हाँ, खाने के अंदर लौंग इस्तेमाल करते हैं। आपकी अम्मी जब खाना पकाती हैं उसके अंदर बहुत सारे गर्म मसाले डालती हैं, दालचीनी हो गया, और तो उसमें लौंग भी होता है। लौंग बेसिकली छोटी सी एक डंडी होती है, उसके ऊपर एक हेड सा बना होता है, उसके अंदर एक छोटी सी बॉल लगी हुई होती है काले रंग, ये लौंग कहलाता है। ठीक है, एक ज्वेलरी भी होती है जिसको लौंग कहते हैं। क्यों उसको लौंग कहते हैं? क्योंकि उसकी शक्ल भी लौंग जैसी होती है, खाने वाले लौंग की जैसी शक्ल। उसको औरतें जो है ना वो अपने नाक के अंदर पहनती हैं, इस तरह से कि उसकी जो डंडी होती है वो तो अंदर छुपी भी होती है। दाऊद को बड़ी हंसी आ रही है, क्यों आप पहनते हैं क्या? तो उसकी डंडी तो अंदर होती है लेकिन उसका जो गोल बॉल सी होती है ना वो ऊपर लगी हुई होती है नाक के। ठीक है, ये उनकी सिंपल सी ज्वेलरी होती है जो कि सारी औरतों ने अपने नाक के अंदर पहनी हुई होती है। शायर ने क्या कहा? शायर ने कहा था कि देखना पड़ेगा, मैं तो पंजाबी नहीं आती, तो आप में से जिनको आती आ रहे हो भाई से हमने पूछा, और आपके जो दूसरे टीचर उनसे भी पूछा कि असल शेर जो है वो आप हमें बताएं, तो उन्होंने फिर असल शेर लिख करके दिया, मुझे तो बड़ा गलत सा याद था। तो उसने लिखा अपने शेर के अंदर, तेरे लौंग द पिया लश्कारा, तेरे लौंग द पिया लश्कारा, ते हालिया ने हल डुकले, हालिया ने हल डुकले। ठीक है, मतलब क्या कि जब तेरे लौंग का लश्कारा पड़ा ना, तेरे लौंग पर लश्कारा पड़ा, तो जो हल चलाने वाला किसान था ना उसने अपने हल को रोक लिया। ठीक है, क्या मतलब कि जब किसान की बीवी नाश्ता उठा करके आ रही होती है ना, तो अब खेत तो बहुत बड़ा होता है, अब किसान साहब खेत में कहीं दूर हल चला रहे हैं तो उनको इतना दूर अपनी बीवी आती हुई तो नजर नहीं आती ना, बहुत दूर है, पता नहीं कौन आ रहा है, नजर भी नहीं आ रहा होता। लेकिन उसकी बीवी ने जो लौंग पहना हुआ होता है ना अपने नाक के अंदर, वो लौंग के ऊपर तो एक ज्वेलरी लगी हुई होती है, एक पर्ल लगा हुआ होता है छोटा सा। ठीक है, जब सूरज की रोशनी उस पर्ल के ऊपर पड़ती है ना, लौंग के उस मोती के ऊपर पड़ती है ना, तो वो एक ब्राइट, एक यानी उसके अंदर से एक लश्कारा निकलता है, क्या चमक निकलती है, राइट? जो चमक निकलती है ना वो इस किसान को नजर आ जाती है, क्योंकि स्पीड ऑफ लाइट है ना, ये लाइट ट्रेवल करती है ना उसकी तरफ, उसको लाइट फौरन नजर आ जाती है। ये स्पीड ऑफ लाइट हम पढ़ चुके हैं अभी पिछले दिनों, ट्रिलियंस ऑफ माइल्स पर, ये सब कुछ। खैर वो लाइट उसको नजर आती है, वो समझ जाता है बेगम साहब आ रही है, मेरे बच्चों की अम्मा आ रही है, और यकीनन वो मेरे लिए नाश्ता लेकर के आ रही होंगी। ٹھیک ہے. اب یہ صبح فجر کے وقت سے جو ہل چلا رہا تھا تو یہ بہت تھک چکا ہوتا ہے اس وقت تک. تو جیسے ہی اس کو بیگم صاحب کا پتہ چلتا ہے نا کہ جی بیگم صاحب آ رہی ہے ناشتہ لے کر کے, یہ کیا کرتے ہیں, یہ اپنے ہل کو روک دیتے ہیں, ٹھیک ہے, یہ اپنے ہل کو روک دیتے ہیں اور پھر سائے میں کہیں جا کر کے بیٹھ جاتے ہیں. اور پھر جب بیگم صاحب آتی ہیں تو پھر اپنا ناشتہ نکال کر کے رکھتی ہیں, اٹھا کر کے پھر اس کے بعد یہ دونوں میاں بھی بیٹھ کر کے آرام سے ناشتہ کھاتے ہیں, ٹھیک ہے, لسی پیتے ہیں پھر اس کے بعد, اور اس کے بعد تھوڑے دیر کے لیے اور کام کرتے ہیں, ٹھیک ہے. تو شاعر نے جو یہ لکھا نا کہ تیرے لونگ دا لشکارا تے ہاریاں تے ہاریاں نے ہل ڈک لے, تیرے لونگ دا پیا لشکارا, ٹھیک ہے, تو ہاریاں نے ہل ڈک لیے. تو اب یہ تو تھی میاں بیوی کی محبت والی بات, لیکن جو اللہ تعالیٰ سے محبت کرتے ہیں نا تو ان کو ہر محبت والی بات میں اللہ کی محبت یاد آتی ہے نا, چاہے وہ کسی کے متعلق بھی بات ہو, ان کو محبت کی جب بھی بات آئے گی نا, محبت کا لفظ آئے گا, ان کو پھر دنیا یاد نہیں آتی, دنیا والے یاد نہیں آتے, ان کو اللہ تعالیٰ یاد آتے ہیں, ٹھیک ہے. تو حضرت نے اسی شعر کو جو ہے نا استعمال کیا معراج کے سفر کو سمجھانے کے لیے کہ دیکھیں نبی علیہ الصلوۃ والسلام نے ہمیں خود بتایا انا حبیب اللہ, میں اللہ تعالیٰ کا محبوب ہوں, میں اللہ تعالیٰ کا بلوڈ ہوں, اور اس کے اندر کوئی تکبر والی بات نہیں. آپ نے یہ بھی فرما دیا کہ بھائی میں تکبر کی وجہ سے یہ بات نہیں کہہ رہا کہ میں تو بڑا بلوڈ ہوں, میں تو بڑا اچھا ہوں, بلکہ مجھے یہ جبرائیل نے بتایا ہے کہ آپ اللہ تعالیٰ کے محبوب ہیں, اس وجہ سے یہ میری ڈیوٹی ہے کہ آئی ہیو ٹو ٹیل دس ٹو یو, اس وقت مجھے آپ کو بھی بتانا ضروری کہ اللہ تعالیٰ نے مجھے اپنا محبوب بنایا. جس طرح اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو اپنا خلیل بنایا, موسیٰ علیہ السلام کو اپنا کلیم بنایا, عیسیٰ علیہ السلام کو اپنی روح بنائی روح اللہ, اسی طرح سے مجھے حبیب اللہ بنایا, ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام تو اللہ تعالیٰ کے حبیب ہے نا, محبوب ہے نا, تو اللہ اور نبی علیہ الصلوۃ والسلام کے درمیان ایک اسپیشل محبت ہے, اتنی زیادہ محبت ہے جو کہ اللہ تعالیٰ کو کسی اور کے ساتھ نہیں ہے. حالانکہ اللہ کو دوسری بندوں سے بھی محبت ہوتی ہے, نبیوں سے زیادہ محبت ہوتی ہے, ایمان والے جو عام ایمان والے ہوتے ہیں ان سے بھی محبت ہوتی ہے, ٹھیک ہے, لیکن نبی علیہ الصلوۃ والسلام سے اللہ تعالیٰ کو ایک خاص محبت ہے, بہت شدید ترین محبت ہے, ٹھیک ہے. تو اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کو جب اپنی ملاقات کے لیے بلوایا نا, ٹھیک ہے, تو اس وقت ایسا ہی تھا گویا کہ نبی علیہ الصلوۃ والسلام کے اوپر جب اللہ تعالیٰ کی خصوصی تجلی پڑی اور اس سے جو یہ ایک شعلہ پیدا ہوا نا, تو اللہ تعالیٰ نے بھی اسی طریقے سے اپنی پوری کی پوری کائنات کے چلتے ہوئے نظام کو پوز, پوز کا بٹن تو سب سمجھتے ہیں, ٹھیک ہے, پوز کر دیا, بند کر دیا, روک دیا, ٹھیک ہے. تو دراصل نبی علیہ الصلوۃ والسلام جو یہ سب کچھ سفر کر رہے تھے, یہ سارا کا سارا سفر جو ہے وہ اس وقت ٹائم آگے موو ہی نہیں ہو رہا تھا, ٹائم سٹل ہو چکا تھا, ٹھیک ہے, ساری کی ساری حرکت ختم ہو چکی تھی, رک چکی تھی. آپ صلی اللہ علیہ وسلم کا جب یہ سفر ختم ہوا نا, پھر اس کے بعد سے اللہ تعالیٰ نے دوبارہ سے پورے کے پورے سسٹم کو سٹارٹ کر دیا, رائٹ, ان پوز کا بٹن دبا دیا جس طرح سے ہم کرتے ہیں, ٹھیک ہے. تو اس وجہ سے یہ ٹائم جو ہے وہ پاس ہی نہیں ہوا تھا بالکل بھی, ٹھیک ہے, جب بھی بستر بھی گرم تھا, ٹھیک ہے, اور جیسے وہ کنڈی کے بارے میں بتا رہے ہیں کنڈی بھی ہل رہی تھی, اور بھی جو بھی باتیں ہیں اس طرح کی, ٹھیک ہے. اچھا یہ تو ہو گئی نبی علیہ الصلوۃ والسلام کے معراج کے سفر کے بارے میں, کتنا وقت اس کے اندر لگا. اب ہم نے آخری کلاس کے اندر یہاں تک پڑھ لیا تھا کہ نبی علیہ الصلوۃ والسلام کا واپسی کا سفر شروع ہوا تھا, اور آپ صلی اللہ علیہ وسلم پھر چھٹے آسمان پر آئے, موسیٰ علیہ السلام سے ملاقات ہوئی, وہ 50 نمازوں والا سارا کا سارا واقعہ ہوا, اور پھر موسیٰ علیہ السلام کی ایڈوائس کے اوپر وہ 50 نمازیں کم ہوتی 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 5 پہ رک گئیں. پھر نبی علیہ السلام سے موسیٰ علیہ السلام نے کہا نہیں آپ دوبارہ جائیں, کیونکہ موسیٰ علیہ السلام نبی علیہ السلام کی ان آنکھوں کو بار بار دیکھتے رہنا چاہتے تھے جن آنکھوں نے جا کر کے نبی اللہ تعالیٰ کی زیارت کری تھی, ٹھیک ہے. اور نبی علیہ السلام وہ یہ سوچ رہے تھے کہ جی 5 اگر مزید کم ہوئی تو پھر 0 رہ جائیں گی, ہے نا, تو پھر میری امت کا کیا بنے گا, میں نے تو معراج کر لی, میں تو اللہ تعالیٰ سے ملاقات کر کے آ گیا, میری امت تو نہیں اس طریقے سے ملاقات کر سکتی نا, تو امت کو تو نماز کی ضرورت ہے, صلات کی ضرورت ہے, الصلاۃ معراج المؤمن آپ صلی اللہ علیہ وسلم فرمایا نا, ٹھیک ہے. تو اگر یہ صلات 0 رہ گئی ہے تو پھر معراج کیسے ہوگی, اللہ تعالیٰ کی محبت کے وہ درجہ کیسے نصیب ہوگا. تو نبی علیہ السلام نے ایکسکیوز کر لیا کہ جی اب مجھے شرم آتی ہے, اب میں نہیں جاؤں, ٹھیک ہے. تو پھر आप सलाम वहां से निकले छठे आसमान से, पांचवें आसमान पे डिसेंड किया, पांचवें से चौथे पे डिसेंड किया, फिर तीसरा होते होते फिर ऑल द वे डाउन टू कहां पहुंचे, जहां से ऊपर गए थे, ठीक है ना, एलिवेशन जहां से हुई थी वहीं पर डिसेंशन भी हुई, और नबी अलैहि सलाम मस्जिद अक्सा के बाहर जो जो क्या था वो कुबतुल मेराज, बल्कि कुबतुल बुराक, जहां से ऊपर गए थे, जहां पे कुबा हुआ एक छोटा सा वो बना दिया है, मेंबर सा बना दिया है वहां, सॉरी वो एक कुबा कहते हैं, मेरा क्या है, तो वहां पे वापस आ गए, फिर नबी अलैहि सलाम जो है वहां पर व्हाट वाज द जुमला, जुमला मीनिंग द शेर, पंजाबी वाला शेर, अगर आप पंजाबी जानते हैं तो फिर आपको जुमला आसानी से समझ में आ जाएगा, वरना मेरी तरह से आप भी गलती करेंगे पंजाबी का शेर पूछ रहे हैं, पहले कंफर्म कर दें। अच्छा, तो फिर आप वहां पर बुराक बंधा हुआ था, जैसे कि कुछ रिवायत के मुताबिक क्या पता चलता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम बुराक को वहां पे बांध करके फिर एक दूसरी तस्म की सवारी पर ऊपर गए थे, ठीक है, तो दूसरी सवारी से वापस नीचे आ गए और फिर बुराक को खोला और वही जिब्राइल अलैहिस्सलाम के साथ बैठ करके वापस मक्का मुकर्रमा आए, और जिस घर से लेके गए थे उम्मे हानी रज़ी अल्लाह ताला अन्हा का घर था, उसके अंदर वापस आए और वापस अपने बिस्तर के ऊपर आराम फरमाया। वापसी पे फिर से देखें, नहीं वापसी पर उसका जिक्र बनाया कि वापसी पे दोबारा ये सारी चीजें देखी कि नहीं देखी। अच्छा, जब आप सल्लल्लाहु अलैहि वसल्लम वापस आ गए तो फिर उसके बाद फजर का वक्त हुआ होगा, आप सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ी होगी, जैसे कि रोजाना फजर की नमाज पढ़ा करते थे, दो नमाजें तो पहले से थी ना, ठीक है, जो आप सल्लल्लाहु अलैहि वसल्लम खाली पढ़ा करते थे, तहज्जुद की नमाज का वक्त पढ़ा होगा, उसकी तफसील किताब में नहीं लिखी हुई, इस वजह से हम कन्फर्म नहीं कर सकते। अच्छा, जब सुबह हुई ना तो नबी अलैहि सलाम ने निकल गए, घर से निकले और बाजार वगैरह में जाकर के जहाँ पे कुरैश के लोग वहां पे इकट्ठे हुआ करते थे, तो वहां पे गए और वहां जाकर के लोगों को बताना शुरू कर, ये सारे वाकया अजीब व गरीब है ना, कि यहाँ से मैं रात के वक्त चला गया बैतुल मुकद्दस चला गया, वहां पे जाकर के नमाज पढ़ाई अंबिया अलैहिस्सलाम को, और मैंने ये देखा और ये देखा और ये देखा, उसके बाद फिर मैं पहले आसमान पे चला गया दूसरे आसमान पे। तो जो कुरैश थे ये लोग ये नॉन मुस्लिम्स थे, ठीक है, तो ये जो है ना जब इस तरह की बातें इन्होंने सुनी तो ये और ज्यादा इकट्ठे हो गए। वो हाँ वो आगे आ रहा है, आगे चलो। अच्छा, तो जब इन्होंने आप सल्लम ने ऐसी बातें शुरू करी ना, तो ये बातें तो जरा होती है ना जो स्टोरी टाइप की बातें होती हैं, ठीक है, पहले तो होते हैं ना जहन्नुम के अदाब से डरो, जहन्नुम में ये तुम्हें अदाब होगा, तो फिर भी लोग जरा सा लेस इंटरेस्टेड होते हैं, सुनते नहीं है बात को, जन्नत की बातें, अच्छा अच्छा जन्नत की बातें तो ऐसा ही है, राइट, लेकिन ये तो बाकायदा एक स्टोरी, तो इसके ऊपर जो है ना बहुत सारे लोग इकट्ठे हो गए और नबी अलैहिस्सलाम ने उनको ये बातें बताई तो उन्होंने बहुत ही बुरा रिएक्शन किया, ठीक है, किसी ने कहा कि ये तो बस, हाँ किसी ने तो ऐसे सर पे हाथ रखा, ये क्या हो गया, ऐसे जैसे हम कहते हैं क्या हो गया, तो इस तरीके से किसी ने रिएक्ट किया, उठा दें कुछ ज्यादा तकलीफ रात को जागे थे, तो किसी ने तालियां बजानी शुरू कर, तालियां बजाने का मतलब ये होता है कि यानी जैसे नाउज़बिल्ला आपने बड़ी मजे की परफॉर्मेंस दी, हमें बड़ा पसंद आई, आपने अजीब अजीब बातें करी, जैसे सर्कस में कोई करतब करे तो उसके बाद लोग तालियां बजाते हैं, तो नबी अलैहिस्सलाम सल्लल्लाहु अलैहि वसल्लम की बातों को सुनकर के कुछ लोगों ने तालियां बजाई, जैसे कि आपने नाउज़बिल्ला कोई सर्कस की परफॉर्मेंस करी और उसके ऊपर जो है वो मजाक उड़ा रहे हैं लोग, ठीक है, कुछ लोगों ने कहा कि यानी अजीब बात कर रहे हैं ये कि एक ही रात के अंदर बैतुल मुकद्दस गए और वहां से होकर के वापस आ गए, ठीक है। अच्छा, अब ये लोग जो थे ये लोग सफर करते रहते थे ना, क्योंकि इन लोगों का तो कामकाज जो है वो ट्रेड का सफर था, कि ये सर्दियों के मौसम में ये यमन का सफर करते थे, अपनी चीजें बेचते थे, वहां से नई चीजें खरीदते थे, मक्का मुकर्रमा ला करके उनको बेचते थे, ठीक है, और जब गर्मियों का मौसम होता था तो उस गर्मी के मौसम में ये शाम का सफर करते थे, ठीक है ना, वहां पे चीजें बेचते थे, लेकर के आते थे, यहाँ पे खरीदते थे, वहां बेचते थे, रिहलत शिताई व सौइफ, जैसे कि सूरह इलाफ कुरैशन के अंदर अल्लाह ने फरमाया, ठीक है, इलाफ कुरैश इलाफहिम रिहलत शिताई व सौइफ, ठीक है, तो ये लोग जो है ना ये बैतुल मुकद्दस से अच्छी तरीके से फेमिलियर थे, ठीक है, क्योंकि जब शाम जाते थे तो ये शाम के अंदर फलस्तीन तक जाते थे, वहां पर ये सारा काम करते थे, तो इनको बैतुल मुकद्दस का पता था कि जी ये कैसी जगह है, वहां पे कैसी इमारतें हैं, वहां पे क्या होता है। तो इन लोगों ने ना फिर नबी अलैहिस्सलाम सलाम से ये पूछना शुरू कर दिया कि अच्छा आप तो होकर के आए हैं ना, तो अब आप हमें अलामतें बताएं, वहां की साइंस बताएं कि आपने क्या देखा, वहां की इमारत कैसी थी, वहां पे क्या था, वहां पे कौन सी चीज किस जगह पे पड़ी हुई थी। अब ये जो कर रहे थे ना, ये नबी अलैहिस्सलाम सलाम को एक्चुअली टीज करने के लिए कर रहे थे, ठीक है, क्योंकि कोई भी इंसान अगर एक दफा किसी जगह से होके आ जाए तो उसको अब सारी की सारी माइन्यूट डिटेल्स तो याद नहीं होती है ना, कि भाई वहां पे कितनी खिड़कियां थी, वहां पे कितने दरवाजे थे, वो कैसा था, वो कैसा था। भाई आप ये दरवाजे काउंट करने के लिए तो किसी जगह नहीं गए थे ना, नबी अलैहि सलाम खिड़कियां काउंट करने तो नहीं गए थे ना वहां पर, ठीक है। लेकिन चूंकि ये नबी अलैहि सलाम के साथ मजाक करना चाहते थे, तंज करना चाह रहे थे, तो इन्होंने इस तरह की अलामत पूछनी शुरू कर दी, ठीक है। नबी अलैहि सलाम पहले तो जाहिर है जवाब नहीं था क्या, लेकिन अल्लाह ताला ने यहाँ पर नबी अलैहि सलाम की मदद फरमाई और जिब्राइल अलैहिस्सलाम के साथ ना नबी अलैहिस्सलाम सलाम के पास एक 3D मॉडल भेज दिया, राइट, एक होलोग्राफिक मॉडल, देखा होलोग्राफ जिसको कहते हैं, होलोग्राम कहते हैं, तो होलोग्राम क्या होता है कि वो एक एक इमेज गोया के यहाँ पे बन गया, जैसे कि हम प्रोजेक्टर से इमेज करते हैं ना, तो ये 2D इमेज होता है जो कि एक दीवार के ऊपर बन रहा होता है। होलोग्राम क्या होता है, वो 3D इमेज होता है, वो किसी दीवार के ऊपर नहीं बन रहा होता, बल्कि वो बेसिकली एयर के अंदर बन रहा होता है, हवा के अंदर, ठीक है ना, और वो चारों तरफ से आपको नजर आ रहा होता है, वो पूरा का पूरा 3D, जैसे कि कोई गुड़िया खड़ी हुई है, सबसे पहले जो होलोग्राम होता था वैसे गुड़िया का होता, गुड़िया जो होती है वो घूम करके घूम रही होती थी, ठीक है ना। अब इन्होंने होलोग्राम के अंदर इतनी तरक्की कर ली है कि पूरा पूरा सर्कस, ठीक है, जिसके अंदर शेर है, चीते हैं, हाथी हैं और लोग हैं, उस तरह की पूरा का पूरा सर्कस वो होलोग्राम के अंदर दिखाते हैं, और कमरे के अंदर होलोग्राम है और लोग बैठे हुए सर्कस देख रहे हैं, हालांकि सर्कस वहां पे मौजूद नहीं है, ठीक है। तो वो खाली लाइट्स के जरिए से सारा काम करते हैं, ठीक है, 3D लाइट्स इस तरह से डालते हैं। तो अल्लाह ताला तो इस टेक्नोलॉजी को पहले से जानते हैं, अल्लाह ताला के पास क्या कमी है भाई टेक्नोलॉजी की, तो अल्लाह ताला ने इसका एक होलोग्रामिक इमेज जो है बैतुल मुकद्दस का वो नबी अलैहिस्सलाम सलाम के सामने कर दिया, इस तरह के नबी अलैहिस्सलाम सलाम को वो नजर आ रहा था, दूसरों को वो नजर नहीं आ रहा था। तो अब ये जो सवाल करते ना, तो नबी अलैहिस्सलाम सलाम उसको देखते और जिब्राइल अलैहिस्सलाम उस वाली चीज को, जैसे कि इमेज को यूं करके घुमाया, खिड़कियां देखनी, अच्छा खिड़की वाली जगह को यूं करके घुमाया, नबी अलैहिस्सलाम ने देखा, काउंट करके बता दिया इतनी खिड़कियां है ना, दरवाजे कैसे थे, उस इमेज को ऐसे करके घुमाया जहां के दरवाजे थे, नबी अलैहिस्सलाम ने देखा, देख करके बता दिया कि दरवाजे ऐसे थे, ये चीज कैसी थी, ये चीज कैसी थी। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने हर सवाल का सही सही जवाब दे दिया, ठीक है। आजकल इन बातों को समझना और भी ज्यादा आसान हो गया, क्योंकि ये सारी चीजें आपके सामने मौजूद हैं। अच्छा, अब जब इनके पास कोई सवाल नहीं रहा ना, ये बिल्कुल लाजवाब हो गए, ठीक है, इनके पास कोई और सवाल ही नहीं, हर चीज का तो सही सही जवाब दे दिया नबी सल्लल्लाहु अलैहि वसल्लम ने। आप सल्लम तो एक दफा गए थे खाली, इससे पहले नबी सल्लल्लाहु अलैहि वसल्लम कभी भी वहां नहीं गए थे, सफर तो किया था, लेकिन पीछे हम पढ़ चुके हैं ना कि आधे रास्ते से वापस है वो उसने बोल दिया, यहूदी ने बोल दिया, ईसाई ने बोल दिया कि इनको वापस ले जाओ, ये आगे जाएंगे तो यहूदी इनको मार देंगे, वो इनकी जान के दुश्मन है, ठीक है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम पहली दफा गए थे, लेकिन ये लोग तो कई दफा होकर के आ चुके, हर साल ही जाते थे ये लोग, तो इनको तो डिटेल्स पता थी और इनको याद थी, इनकी मेमोरी भी इतनी अच्छी खासी तेज होती थी, नबी अलैहिस्सलाम सलाम को याद नहीं थी, लेकिन आप सबको इस तरीके से अल्लाह ताला ने दिखा दिया। अच्छा, जब कोई इनके पास मदीद सवाल नहीं रहा ना, तो अब इन्होंने सवाल करना शुरू किया कि अच्छा तुमने रास्ते में जो देखा ना उसके बारे में हमें बताओ, ठीक है, रास्ते में क्या क्या देखा। तो नबी अलैहिस्सलाम सलाम ने रास्ते के बारे में बता दिया, हत्ता के नबी अलैहिस्सलाम सलाम ने इनके पूछे बगैर, ठीक है, इनके पूछे बगैर, ये नहीं कि आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि जी हमें काफिले के बारे में बताओ, बल्कि नबी अलैहिस्सलाम फरमाया कि मेरी बात की दलील के लिए मैं तुम्हें बताता हूं कि मैंने रास्ते में ना जब मैं वापस आ रहा था तो मैंने एक ट्रेड कैरावान देखा, एक काफिला देखा, ठीक है, जो कि मक्का मुकरमा की तरफ सफर कर रहा था, ठीक है, और उस काफिले के अंदर ऊंट थे, उन ऊंटों में से एक ऊंट जो है ना वो काफिले का गुम हो गया था, ठीक है, वो वहां से भाग गया था, हत्ता के वो लोग तलाश करना शुरू हो गए, बाद में उनको वो ऊंट मिल गया, ठीक है। ये काफिला जो है 3 दिन के बाद मक्का मुकर्रमा में एंटर होगा, ठीक है, یہ قافلہ تین دن کے بعد مقام مکرمہ میں انٹر ہوگا, اور اس قافلے کے سب سے آگے جو ہے وہ ایک خاکستری رنگ کا, خاک کہتے ہیں مٹی کو, مٹی کا جو کلر ہوتا ہے نا اسی کلر کا ایک اونٹ, جیسے کہ اونٹوں کے بہت سارے کلرز ہوتے ہیں, ویسے تو ہم نے پاکستان میں تو ایک ہی کلر کے اونٹ ہوتے ہیں ٹھیک ہے, لیکن یہاں پہ آپ نے دیکھا ہوگا کالے اونٹ بھی ہوتے ہیں, وائٹ اونٹ بھی ہوتے ہیں, اور براؤن اونٹ بھی ہوتے ہیں, گرے اونٹ بھی ہوتے ہیں ٹھیک ہے, حتیٰ کہ سنا ہے کہ ریڈ اونٹ بھی ہوتے ہیں, ہم نے کبھی دیکھے نہیں ریڈ اونٹ, لیکن ریڈ اونٹ بھی ہوتے ہیں. تو ان لوگوں کو تو مختلف کلر کے اونٹوں کا پتا تھا, تو فرمایا کہ خاکستری رنگ کا اونٹ جو ہوگا نا وہ سب سے آگے ہوگا ٹھیک ہے, مٹی کے رنگ کا اونٹ, اور اس کے اوپر دو بوریاں لدی ہوئی ہوں گی, سامان سے بھری ہوئی دو بوریاں اس کے اوپر لدی ہوئی ہوں گی. اب تین دن کے بعد ایگزیکٹلی یہ قافلہ بالکل اسی طریقے سے کہ اس کے آگے ایک اونٹ اونٹ چل رہا تھا جس کے اوپر دو بوریاں لدی ہوئی تھیں, یہ مکہ مکرمہ کے اندر داخل ہوا, اور اونٹ کے گم ہونے کا واقعہ بھی ان لوگوں کو قافلے والوں نے بتا دیا. انہوں نے پوچھا کہ کیا تمہارا کوئی اونٹ گم ہو گیا تھا؟ انہوں نے بتایا ہاں ہمارا ایک اونٹ گم ہو گیا تھا ٹھیک ہے. تو اتنی ساری نشانیاں ان کے سامنے کنفرم ہو گئی, بیت المقدس کی نشانیاں وہ بھی نبی علیہ الصلوۃ والسلام نے صحیح صحیح بتا دی, اور اس قافلے کے بارے میں جو نشانیاں تھیں وہ بھی نبی علیہ الصلوۃ والسلام نے بالکل ٹھیک ٹھیک ان لوگوں کو بتا دی ٹھیک ہے. لیکن جو ان میں سے کافر تھے, دشمن تھے, اور اپنے تکبر کے اندر, اپنی ایروگنس کے اندر ایکسٹریم درجے کے پہنچے ہوئے تھے, یہ مسلمان پھر بھی نہیں ٹھیک ہے. اس وقت ایک اور واقعہ پیش آیا کہ ابو جہل نے, ظاہر ابو جہل بھی وہاں پہ موجود تھا جو کہ مذاق اڑا رہے تھے لوگ اور بہت بری بری باتیں کر رہے تھے آپ صلی اللہ علیہ وسلم سے, تو ابو بکر جو ہے نا وہ تھوڑی دیر اس طرح سے کرتا رہا آپ صلی اللہ علیہ وسلم کے ساتھ مذاق طنز کرتا رہا. پھر اس کو ایک آئیڈیا آیا, اس نے سوچا کہ یار یہ بڑا زبردست موقع ہے میرے ہاتھ ٹھیک ہے, ان کے جو دوست ہیں نا ابو بکر رائٹ, تو میں یہ باتیں جا کر کے ابو بکر کو بتاتا ہوں. یہ اتنی آؤٹریجیس قسم کی باتیں ہیں, اتنی عجیب و غریب قسم کی باتیں ہیں کہ یقیناً ابو بکر بھی ان باتوں پہ یقین نہیں کرے گا ٹھیک ہے. تو امید ہے کہ ابو بکر جو ہے نا وہ پھر ان کی ہیلپ کرنا چھوڑ دیں گے, ان کے اوپر ایمان پھر ختم کر دیں گے. تو وہ جو ہے نا پھر ابو بکر رضی اللہ تعالیٰ کے پاس پہنچا ٹھیک ہے, اور جا کر کے یہ ساری باتیں کہنی شروع کر دیں گے, تمہیں پتا ہے تمہارے جو صاحب ہیں, تمہارے دوست محمد صلی اللہ علیہ وسلم ہیں, تو وہ کیسی کیسی باتیں کر رہے ہیں, تو ان کو تو نہیں پتا تھا ساری باتیں, انہوں نے کہا بھی کیا کر رہے ہیں بتاؤ مجھے. تو بتایا کہ بتانے لگا کہ وہ کہہ رہے ہیں کہ بیت المقدس چلے گئے, اور پھر وہ آسمانوں کی سیر کر کے آ گئے, اور انہوں نے یہ کچھ دیکھ لیا اور وہ کچھ دیکھ لیا ٹھیک ہے. ابو بکر صدیق رضی اللہ عنہ نے بڑا زبردست جواب دیا ٹھیک ہے, کیا جواب دیا؟ نہیں انہوں نے یہ جواب دیا, بہت امپورٹنٹ ہے یہ, اگر لگانا بہت امپورٹنٹ ٹھیک ہے, اگر لگانا بہت امپورٹنٹ ہے. کیوں بھائی؟ یہ بھی آپ ہی بتائیں گے ساری کلاسز. ابو بکر صدیق رضی اللہ عنہ نے یہ نہیں کہا کہ وہ جو کہہ رہے ہیں سچ کہہ رہے ہیں, ابو بکر صدیق رضی اللہ عنہ نے فرمایا کہ اگر انہوں نے یہ سب کچھ کہا ہے, اگر انہوں نے یہ سب کچھ کہا ہے جو تم مجھے بتا رہے ہو, تو انہوں نے سچ کہا ہے ٹھیک ہے. اور ایک اور بھی بات فرمائی کہ بھائی میں تو ان کے اوپر, ان سے اس سے بھی زیادہ عجیب باتوں کے اوپر ایمان لاتا ہوں نا. وہ کہتے ہیں کہ میرے اوپر عرش سے, اللہ تعالیٰ کے عرش سے جو ہے وہ ایک فرشتہ آتا ہے, وہ فرشتہ آ کر مجھے یہ باتیں بتاتا ہے, میں تو اس کے اوپر ایمان لے کر کے آتا ہوں. یہ کون سی بڑی بات ہو گئی کہ وہ بیت المقدس چلے گئے اور پھر وہ اوپر چلے گئے, یہ ہو گئے. مجھے تو اس طرح سے ڈاؤن پلے کر دیا رائٹ, اس کی باتوں کو ڈاؤن پلے کر دیا, یعنی اس کی باتوں کی اہمیت ہی ختم کر دی, تو کہتے ہیں نا سڑا دیا اس کو بالکل ٹھیک ہے نا. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے نبی یہ ابو جہل کو بالکل سڑا دیا, ہم اردو زبان میں اس طرح سے کہتے ٹھیک ہے. اچھا اس کے اوپر ایک اور بات یاد آئی, اگر محمد صلی اللہ علیہ وسلم فرما رہے ہیں تو سچ فرما رہے ہیں ٹھیک ہے. وہ ایک اور بات بعد میں, پہلے ایک دو باتیں اس سے پہلے والی ہیں. ایک تو یہ کہ یہ جو ابو جہل تھا نا, تو بھائی یہ تو کوئی نیک آدمی تو نہیں تھا نا, یہ تو ایمان والا نہیں تھا نا ٹھیک ہے. تو اگر کوئی ایسا شخص آ کر کے ایمان والوں کے بارے میں بری بات کہے, تو آپ اس کی بات کے اوپر ایسے بلیو نہیں کر سکتے ٹھیک ہے نا. کیونکہ ایسے شخص کا جو کہ کافر ہو, جو کہ اللہ تعالیٰ کا انکار کرتا ہو یا اللہ کے نبی کا انکار کرتا ہو, اس کی کوئی آتھینٹسٹی نہیں ہوتی, اس کا کوئی اعتبار نہیں ہوتا ٹھیک ہے. تو तो आप उसकी बात के ऊपर ऐसे ही एतबार नहीं कर सकते. यू हैव टू बी वेरी वेरी केयरफुल अबाउट, बहुत एहतियात करने की आपको जरूरत है. तो अगर आप उसके ऊपर एतबार, ये नहीं कि आप बिल्कुल एतबार ना करें, लेकिन एतबार कंडीशनली करें, शर्त के साथ एतबार करें, ठीक है. अनकंडीशनल एतबार ना करें उसकी बात के ऊपर. आप उसकी बात की तहकीक करें, राइट, आप उसकी बात को वेरीफाई करें, फिर उसके बाद एतबार करें, ठीक है ना. पहले चेक करें कि वो जो बात कह रहा है वो बात सही कह रहा है कि नहीं कह रहा, चेक करें पहले. ये अल्लाह ताला का हुक्म है हमें, कुरान मजीद के अंदर ये हुक्म है, इज़ा जाअकुम फासिकुन बिनबइन फतबयनु, ठीक है, कि जब कोई गुनाहगार शख्स, और काफिर से ज्यादा बड़ा गुनाहगार कौन हो सकता है, मुशरिक से बड़ा गुनाहगार कौन हो सकता है, ठीक है, हत्ता कि कोई मुसलमान भी है लेकिन बहुत गुनाहगार किस्म का मुसलमान है, वो अगर तुम्हारे पास कोई खबर लेकर के आए, अल्लाह ताला हुक्म देते हैं फतबयनु, तुम उसकी तहकीक करो, वेरीफाई करो उस बात को, ऐसे ही उसकी बात को मान लो, ठीक है. तो अब ये अबू जहल जो था ये तो फासिक 100% 200% फासिक था, ठीक है. तो नबी अलैहिस्सलाम ने, वो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ने इसकी बात की ऐसी वेरिफिकेशन नहीं कर, यहाँ तुम जो कह रहे हो अच्छा ऐसे ही हुआ होगा, बल्कि उन्होंने कंडीशनल, ठीक है, बाद में जाकर के नबी अलैहिस्सलाम से पूछूंगा, अभी तो मैं बता रहा हूँ कि अगर ऐसा हुआ है तो सच है, अगर आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा है तो आप सल्लल्लाहु अलैहि वसल्लम की बात गलत हो ही नहीं सकती, ठीक है. तो या तो इस तरीके से कि आप वेरीफाई करें फिर उसके बाद उसकी बात को सच कहें, या ये कि कंडीशनल, अगर है तो फिर ठीक है, अगर नहीं है तो ठीक नहीं, ठीक है, इस तरह से कंडीशनल, ठीक है. अच्छा, इन्होंने बेचारे सवाल पूछा था कि जी वो आपके शेख ने जो जुमला कहा था उसका जवाब तो रह गया, तो भाई वो पंजाबी का जुमला था, और आप हम किस तरीके से यहाँ पे कैसे कोड, यहाँ पे आपका वो व्हाट्सएप ना है क्या, खैर अभी अभी रहने दें, मैंने आपको व्हाट्सएप पे भेज दिया, किसी तरीके से अगर आप उसके ऊपर फॉरवर्ड कर दें दोनों क्लासेस के ऊपर, ठीक है. अच्छा, तो ये तो आपको मिल जाएगा अभी इंशाल्लाह यहाँ पे चैट रूम में. अच्छा, एक और बात जो कि बड़ी अहम है, बड़ा बड़े गौर से सुने, समझने की कोशिश करें इस बात, ठीक है. हमने आपको एक बात कही कि अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु ने अबू जहल को सड़ा दिया, ठीक है, बिल्कुल उसको ना. एक मौके पर अबू बकर सिद्दीक रजी अल्लाह तआला ने इसी तरह के जो काफिर थे ना, मुशरिक थे, उनको बहुत बुरी बुरी गालियां भी दी थी, गालियां समझते हैं ना, स्वेयर वर्ड्स, गालियां, ठीक है. अब गालियां देना क्या अच्छा अखलाक होता है, इज इट गुड मैनर्स, राइट, ये तो बड़ा बैड मैनर्स कहलाता है ना, बुरे अल्फाज नहीं संभाले. तो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ने अगर ऐसा कोई काम किया, गालियां दी किसी को, बुरे अल्फाज इस्तेमाल किए ना, तो अब अल्लाह ताला के यहाँ उनका मुकाम तो फिर गिर जाना चाहिए था, क्योंकि इखलाक सबसे बड़ी चीज होती है ना, इखलाक सबसे बड़ी चीज होती है हमारे ख्याल में, नहीं है? तो जब कोई शख्स किसी के साथ भी बद अखलाकी से बात करे, तो फिर वो मुकाम तो नहीं हो सकता जिस मुकाम पे अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु कहते हैं, ठीक. तो इस वजह से इस बात को अच्छी तरीके से क्लियर करें कि अल्लाह ताला के नज़दीक इखलाक की बहुत अहमियत है, बहुत ज्यादा अहमियत है, लेकिन सबसे ज्यादा अहमियत नहीं है. इखलाक से भी ज्यादा जिस चीज की अहमियत है, किसकी अहमियत, ईमान की अहमियत, ईमान, ठीक है. ईमान के बाद जब आप ईमान ले आए, फिर उसके बाद किस चीज की अहमियत है, नहीं, हम बात कर रहे हैं एक्शंस की, अमल की, या हम पर्सनालिटीज की बात नहीं कर रहे हैं, आप के नबी सल्लल्लाहु अलैहि वसल्लम की ज्यादा अहमियत है या अबू बकर की अहमियत है. इखलास, बिल्कुल सही जवाब दिया उन्होंने, और इखलास नियत बेसिकली सेम चीज होती है, ठीक है, अल्लाह की खातिर काम कर. अल्लाह ताला के नजदीक सबसे बड़ी अहमियत जो है ना, جو ہمارے اعمال میں سے کس چیز کون سے والا عمل اخلاق سب سے بڑا عمل ہے، اچھے نائس مینرز وہ سب سے زیادہ اہم ہے، اخلاص سب سے زیادہ اہم ہے، ایمان سب سے زیادہ اہم ہے، وچ ون؟ ایمان سب سے زیادہ اہم ہے، ٹھیک ہے؟ اور ایمان جب کسی کا ہو جاتا ہے، بندہ مومن بن جاتا ہے، اب اس کے اعمال کے اندر کون سا عمل سب سے زیادہ اہم ہے؟ اخلاص، پیورلی فار دی سیک آف اللہ سبحانہ، ٹھیک ہے نا، اللہ کی خاطر، آخرت کی خاطر، سیم چیز، اللہ کی خاطر مینز آخرت کی خاطر، ٹھیک ہے؟ اخلاص ایمان کے بعد سب سے زیادہ اہمیت اللہ تعالیٰ کے نزدیک اخلاص کی ہے. اب اخلاص کے اندر نیت صحیح ہونا، دس از دا ڈیفینیشن آف اخلاص. سچ، سچ از آلسو پارٹ آف اخلاص، ٹھیک ہے نا، جھوٹ نہ ہو، دھوکہ نہ ہو، فریب نہ ہو کسی کام کے اندر، ٹھیک ہے نا، سچی بات ہو بالکل، اللہ کی خاطر پکی بات، ٹھیک ہے، اس کو اخلاص کہتے ہیں. ایمان کے بعد اخلاص، اخلاص کے بعد اخلاق، ٹھیک ہے، اخلاص کے بعد میں جا کر کے اخلاق کی باری آتی ہے، ٹھیک ہے. اس کے بعد برعکس جو شیطان کا سسٹم ہے، نان مسلمز کا سسٹم ہے، نان مسلمز کے سسٹم کے اندر سب سے زیادہ امپورٹنس کس چیز کو دی جاتی ہے؟ اخلاق کو امپورٹنس دی جاتی ہے، ٹھیک ہے نا. بی ویری نائس، بی ویری سویٹ، رائٹ، اخلاق بہت اچھے ہونے چاہیے، ایمان ہو یا نہ ہو. اچھا ایمان ہوتا کیا ہے؟ اللہ کو ماننا، ٹھیک ہے. ابھی جو ہم ایمان کی ڈیفینیشن آپ سے پوچھ رہے ہیں وہ اس کانٹیکسٹ میں پوچھ رہے ہیں، اس بیک گراؤنڈ کے ساتھ پوچھ رہے ہیں کہ واٹ ڈز ایمان کمپرائز آف نا، ٹھیک ہے. ایمان کے جو، ایمان کے اندر کچھ پورشنز ہوتے ہیں، کچھ جز ہوتے ہیں، پارٹس ہوتے ہیں، ٹھیک ہے. ان پارٹس کو کیا کہتے ہیں؟ جو پارٹس مل کر کے ایمان بناتے ہیں ان پارٹس کو کہتے ہیں عقیدے، عقائد، ٹھیک ہے نا. جیسے اللہ ایک ہے، اللہ کے سوا کوئی بھی عبادت کے لائق نہیں ہے، ٹھیک ہے نا. اللہ کے انبیاء ہیں، رسول ہیں، ٹھیک ہے نا. آمنت باللہ و ملائکہ، ملائکہ ہیں اللہ تعالیٰ کے، جن کے ذریعے سے اللہ تعالیٰ سارے کام کرواتے ہیں. وکتبہ و رسلہ والیوم الآخر والبعث بعد خیر شرہ و خیر قدر، ماشاء اللہ توبہ کے کلمات ہیں. بہرحال تو یہ سب عقائد کہلاتے ہیں، دیز آر پورشنز، جز آف ایمان، یہ سب مل کر کے ایمان بنتے ہیں. کیوں؟ اس لیے کہ ان میں سے ایک پورشن بھی اگر آپ نکال دیں ایمان ختم، رائٹ. اللہ پر ایمان کا کوئی خرابی ہو گئی، نہیں بھی اللہ تعالیٰ جو ہے وہ ہمیشہ سے نہیں ہے، بعد میں ہے، بعد میں ہمیشہ رہیں گے، لیکن ہمیشہ سے ہے نہیں، بلکہ اللہ تعالیٰ کسی دن نعوذ باللہ پیدا ہو گئے، رائٹ، اللہ تعالیٰ پیدا ہو گئے کسی دن، پہلے نہیں تھے. یہ کیا ہے؟ اللہ کے بارے میں عقیدہ، آپ نے وہ پورشن نکال دیا، ٹھیک ہے، کہ اللہ تعالیٰ ازل سے ہیں اور ابد تک ہیں، ایمان ختم، نو مور ایمان، ٹھیک ہے. اسی طریقے سے بہت سارے دوسرے عقائد ہیں، ختم نبوت، نبی علیہ الصلوۃ والسلام اللہ تعالیٰ کے آخری رسول، آخری نبی، رائٹ، نہ تو کوئی شریعت بعد میں آئے گی، نہ تو کوئی نبی بعد میں آئے گا، نہ تو کوئی رسول بعد میں آئے گا. عیسیٰ علیہ السلام آئیں گے، وہ پہلے آئے ہوئے رسول ہیں، وہ ابھی تک دنیا سے گئے نہیں ہیں، وہ تو بس ایک ٹیمپرریلی وہاں پہ اسٹیشن ہے، واپس آئیں گے نبی علیہ السلام کی شریعت کے مطابق دنیا کے اندر حکمرانی کریں گے، ٹھیک ہے. نئے رسول کو تھوڑی آئیں گے، ٹھیک ہے. ختم نبوت ایک عقیدہ ہے، اگر آپ ساری چیزوں پہ بلیو کرتے ہو، ختم نبوت کو آپ کہیں نہیں نہیں ختم نبوت نہیں ہے، بس یہ مرزا غلام احمد قادیانی یا فلانا یا فلانا وہ بھی آ گئے تھے نبی بن کے، کافر ہو جائیں گے آپ کا ایمان ختم. باقی ساری چیزوں پہ آپ بلیو کرتے ہیں، صرف ختم نبوت کو چھوڑ دیں گے، ایمان ختم. تو ایمان کیا ہے؟ یہ عقیدوں کو مل کر کے، عقیدے ہیں یہ ایمان، ٹھیک ہے. تو کیا ہوا مطلب اس کا؟ کہ اللہ تعالیٰ کے نزدیک سب سے اہمیت، سب سے بڑی اہمیت ایمان کی ہے. کیا مطلب؟ عقیدوں کی اہمیت ہے اللہ تعالیٰ کے نزدیک سب سے اہم چیز کیا ہے؟ عقیدے. بیکوز عقیدے خراب، ایمان ختم، ٹھیک ہے. عقیدے بالکل ٹھیک ہیں، اب بات آتی ہے اخلاص کی، کہ آپ سچ میں اللہ تعالیٰ کے لیے کام کر رہے ہیں کہ آپ دھوکہ دے رہے ہیں اور جھوٹ بول رہے ہیں، رائٹ، اخلاص. پھر اس کے بعد باری آتی ہے اخلاق، ٹھیک ہے. جو کافر ہوتا ہے کافر کے پاس تو ایمان ہی نہیں, کافر کو تو عقیدہ ہی خراب, ٹھیک ہے نا. اب چونکہ اس کا ایمان ہی اللہ کے لیے نہیں اور آخرت کا ویسا ایمان ہی اس کا نہیں, کسی مینیپولیٹر قسم کی اس کی کوئی آخرت کا تصور ہے, تو اب اس کے جو اعمال ہوتے ہیں ان کے اندر اخلاص بھی نہیں ہو سکتا, ٹھیک ہے نا. کافر کی زندگی میں کافر کے اعمال کے اندر اخلاص ہو ہی نہیں سکتا کیونکہ لاجیکلی اٹس ناٹ ایون پاسبل, ٹھیک ہے. اب بیچاروں کے پاس بچ گیا, گیا آخر میں کیا بچ گیا بھائی, اخلاص بچ گیا, ٹھیک ہے نا. تو اسی وجہ سے ماشاء اللہ آپ کسی کو فون کریں نا کسٹمر سروسز ڈپارٹمنٹ میں, کیا جواب آتا ہے, ہائی ہاؤ یو ڈوئنگ, ہاؤ کین آئی ہیلپ یو, کین آئی ڈو اینی تھنگ فار یو, ہے نا. اور اسی طریقے سے آپ ان کے آپ آفیسز کے اندر جائیں, اسکولس کے اندر جائیں, ہر جگہ جائیں, ہے نا, بہترین سویٹ ٹاک. اب پیچھے آپ کو کتنی گالیاں دے رہا ہوں آپ کو کیا پتا بھائی, ہے نا, دے آر ہیٹنگ یو, دے شی از ہیٹنگ ہر جاب, جو کسٹمر سروسز کے اوپر بیٹھی ہوئی لڑکی بیٹھی ہوئی ہے یا ریسپشن پہ بیٹھی ہوئی ہے, آپ کے ساتھ اتنے پیار محبت کے انداز میں بات کر رہی ہے, ٹھیک ہے نا, بعد میں آپ وہاں سے جا رہے ہیں, پھر آپ کو آئی ہیو وٹنسڈ آل آف دیٹ, ٹھیک ہے نا, لیوڈ ان امریکہ, ٹھیک ہے. ہم جس بلڈنگ میں رہتے تھے نا آخر میں شادی سے تھوڑے دن پہلے, تو اس بلڈنگ کے اندر بہت سارے بوڑھے گورے گوریاں, بہت سارے بوڑھے رہتے تھے نا, تو جب وہ ہم اس میں سامنے سے گزرتے تھے, ہاؤ آر یو ڈوئنگ, نائس ٹو میٹ یو, گڈ مارننگ, گڈ ایوننگ, ایوری تھنگ, بہت اچھے اچھے انداز, ٹھیک ہے, تو سارے کے سارے اس طریقے سے ملتے تھے اور اچھے طریقے سے باتیں کرتے تھے, ٹھیک ہے. ایک دن جو ہے نا وہ پتا نہیں اللہ نے کسی ایک بوڑھے کے دل میں کوئی بات ڈال دی, پتا نہیں کیا اس کے دل میں کوئی بات آئی, وہ میرے پاس آیا, کہتے ہیں کہ سید, اچھا وہ اس دن بات یہ ہوئی تھی کہ میں نے اپنے, وہ میرا نیبر تھا, ٹھیک ہے, میرے فلور پہ رہتا تھا ایک دو گھر آگے, تو اس سے میری کبھی ایسی بات چیت ہیلو وغیرہ ہوتی رہتی تھی, تو میں نے اس کو بتایا کہ بھائی میں نے ایک نیا اپارٹمنٹ دیکھ لیا, تو میں اس دوسرے اپارٹمنٹ میں جا رہا ہوں, ٹھیک ہے. تو اس کے اوپر وہ کھل گیا, کیا کہتا ہے, it's very good, you made the right decision, ہے نا, it's better to go live with people who are more like you, کیونکہ ہم جا رہے تھے ذرا دیسی علاقے کے اندر جہاں پہ زیادہ مسلمان, زیادہ پاکستانی, انڈینز وغیرہ تھے, ٹھیک ہے, تو کہہ رہے ہیں it's better to go live with people who are more like you, because you know what, all these people who live in this building, اس بلڈنگ میں جتنے لوگ رہتے ہیں نا, ہم لوگ ہے نا ہر شام کو نیچے جمع ہوتے ہیں, ایک ان کے کامن رومس تھے وہاں پہ, وہ گیمز وغیرہ بھی کھیلتے تھے بوڑھے آپس میں, اور وہاں بیٹھ کر کے نا ہم سارے تمہاری برائیاں کر رہے ہوتے ہیں, ہم ساری تمہاری برائیاں کر رہے ہوتے ہیں, ٹھیک ہے, تو اچھا یہ تم یہاں سے جا رہے ہو, ٹھیک ہے. اسی طرح یہی بات ایک اور بوڑھی عورت نے بھی کہی جو میرے فلور کے پہ رہتی, وہ بھی نیبر تھی, تو اس کے ساتھ بھی میں کچھ آپ کو ضرورت سے نہیں ہے, ٹھیک ہے. تو بھائی اخلاق جو ہوتا ہے نا, اللہ تعالیٰ کے اخلاق کی بہت اہمیت ہے, بٹ ناٹ مور دین اخلاص اینڈ ناٹ مور دین عقیدہ, ٹھیک ہے. ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کی جو شان ہے نا, وہ اخلاص کی وجہ سے ہے اور ایمان کی وجہ سے, اور اللہ کے نزدیک پرائیورٹی لیول اس طرح سے بنتا ہے, ایمان اینڈ دین اخلاص اینڈ دین اخلاق, ٹھیک ہے. اور ہم چونکہ نان مسلمز کے اراؤنڈ بہت زیادہ رہتے ہیں, تو اب ہمارے نزدیک بھی کیا ہو گیا ہے, ہمارے نزدیک بھی اخلاق سب سے زیادہ امپورٹنٹ ہو گیا ہے, اینڈ وی ڈونٹ ایون وری اباؤٹ عقیدہ, عقیدے کی اہمیت ہی ہمارے نگاہ میں ختم ہو گئی, ٹھیک ہے. تو عقیدے کی اہمیت ختم ہو جائے نا, تو پھر اس کے بعد ایمان بہت کمزور ہو جاتا ہے, بیکاز اب آپ کو یو آر ویری نائس وتھ پیپل, یو آر آلویز ویری نائس وتھ پیپل, اب ان لوگوں کے اندر کوئی ہوگا قادیانی, ٹھیک ہے, تو قادیانی جو ہے وہ تو کافر ہے, اور ظاہر ہے مسلمان قادیانی کے ساتھ بہت ڈفرینٹ, کیونکہ وہ دھوکے دے کر کے اپنے آپ کو مسلمان ثابت کرتے ہیں, ٹھیک ہے, اور مسلمانوں کو وہ بہت زیادہ نقصان پہنچاتے ہیں, ٹھیک ہے نا. اب مسلمانوں کا ایٹیٹیوڈ قادیانیوں کے ساتھ اچھا خاصا ٹف ایٹیٹیوڈ رہتا ہے, اور وجہ اس کی یہی عقیدہ ہے, چھپ کر کے جو وہ الحاد کرتے ہیں اور اسلام کو اور مسلمان کو نقصان پہنچاتے ہیں, یہ ہے اس کی وجہ. کوئی ان کی شکل سے نفرت کی تھوڑی ہے, رائٹ, کوئی ان کی زبان سے نفرت کی تھوڑی ہے, کوئی ان کے کھانے پینے سے نفرت کی تھوڑی ہے, عقیدے کی وجہ سے یہ مسئلہ ہے, ٹھیک ہے نا. اب اگر آپ کے اخلاق ماشاء اللہ اتنے اچھے ہو گئے کہ یو آر ان لو ود ایوری ون, ہے نا, یو وانٹ ٹو بی پیسفل اینڈ لو ود ہر ایک سے آپ کی محبت, ہر ایک سے آپ کی, اب اگر کوئی مسلمان آپ سے کہے گا کہ جی قادیانی جو ہے نا اس کے ساتھ تو بھائی ہم نے بائیکاٹ کیا, بھائی हम इनके साथ मेल जोल नहीं कर सकते, लेन देन नहीं कर सकते, और वजह उसकी उनका ये इल्हाद है, ठीक है ना। अब आप कहेंगे क्या वो अल्लाह के मखलूक नहीं है, क्या वो अल्लाह के बंदे नहीं है, क्या वो इंसान नहीं है, क्या वो जो है वो कहते तो है ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ऊपर ईमान, कहते हैं कि ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, तो यू शुड बी नाइस टू देम एज वेल, राइट। और हमें भी उनके साथ, हमें उनके साथ ऐसे करना चाहिए, वैसे करना चाहिए, फिर आपको बहुत सारी चीजें याद आनी शुरू हो जाएंगी, नाइसिटी और मोहब्बत और इखलास और पता नहीं क्या क्या आपको याद आना शुरू हो जाएगा, ठीक है। तो इस तरीके से क्या होगा, बिकॉज अकीदा आपकी निगाह में कम अहम हो गया था, राइट। अब उसके इस अकीदे का जो मसला है, इल्हाद जिसको कहते हैं, इल्हाद इज अ वेरी स्पेशल टाइप ऑफ कुफर, ये बात याद रखें। आप लोग बहुत छोटे हैं कुछ लोग आप में से, लेकिन कुछ लोग बड़े भी हैं, ठीक है। तो बड़े बच्चों से मैं बात कर रहा हूं कि इल्हाद इज अ वेरी स्पेशल टाइप ऑफ कुफर, ठीक है ना। ये छुप करके कुफर किया जाता है, अगले बंदे को समझ में भी नहीं आता कि ये क्या है, ये सिर्फ उलमाओं को समझ में आता है कि ये किस किस्म का कुफर है, ठीक है। अब अगर आपने इसके बारे में दिल के अंदर ये बना लिया ना कि नहीं, तो व्हाट इज रॉन्ग विद इट, राइट, व्हाट सो बैड अबाउट इट, बंदा तो कह रहा है ना कि मैं मुसलमान, कादियानी कहते हैं कि मैं मुसलमान है, राइट, और वो बड़े अच्छे काम भी कर रहे हैं, बड़ा चैरिटी, पाकिस्तान के अंदर बड़ी बड़ी चैरिटीज जो गरीबों की मदद करते हैं, इखलाक है ना, गरीबों की मदद करते हैं, राइट, कादियानी चला रहे हैं चैरिटीज, इंडिया के अंदर भी बड़ी बड़ी चैरिटीज कादियानी चला रहे हैं, ठीक है ना। अब आपके नजदीक अकीदा इज लेस इंपॉर्टेंट, हेल्पिंग ह्यूमैनिटी इज मोर इंपॉर्टेंट, ठीक है। तो जब आप इस तरीके की बात करेंगे ना कि व्हाट्स रॉन्ग विद देम, आई डोंट हैव एनी प्रॉब्लम, दे डू ऑल द गुड स्टफ, तो इसके बाद फिर आपका अपना अकीदा बहुत कमजोर हो जाता है। और फिर उसके बाद जब अकीदा अगर खराब हो जाए मजीद आगे, शैतान तो फिर मेहनत करता है, तो इंसान का ईमान भी खराब हो सकता है, ठीक है। तो इस वजह से जो है ना, वो ईमान के लिए लाजमी है कि वी टेक आवर ईमान फ्रॉम सहाबा, ठीक है, जिसमें सबसे अव्वल सहाबी कौन है, अबू बकर सिद्दीक रजी अल्लाह ताला, जिन्होंने काफिरों को एक मौके पर गालियां भी दी, ठीक है। तो हम अपना ईमान जो है ना वो नॉन मुस्लिम से लेना छोड़ दें, और उसी तरीके से जो बिल्कुल ही नॉन मुस्लिम जैसे मुसलमान हैं, हमारे स्कूल्स के अंदर इस्लामियात पढ़ा, लेट मी टेल यू ए फैक्ट, पाकिस्तान में जिस स्कूल के अंदर मैं पढ़ता था फ्रॉम ग्रेड 1 टू ग्रेड 10, सेवेंथ और एट्थ ग्रेड के अंदर जो इस्लामियात की टीचर थी ना हमारी, पता है कौन थी, कादियानी थी। पाकिस्तान के अंदर इस्लामियात पढ़ाने वाली टीचर उनको कोई और नहीं मिली, कादियानी। अब आपके स्कूलों के अंदर ऐसे लोग जो है वो इस्लामियात पढ़ा रहे हैं, तो भाई उलमा के कंट्रोल में जब चीजें नहीं होंगी तो यही होगा, कादियानी पढ़ा रहा होता है या जो है वो कोई ऐसा बंदा पढ़ा रहा होता है जो कि हदीस को नहीं मानता, है ना, जो उलमा को नहीं मानता, जो किसी चीज तरह की किसी चीज को नहीं मानता, जो उल्टी सीधी किस्म के उसके अकायद है, वो इस्लामियात पढ़ा रहे हैं, आप उनसे इस्लामियात पढ़ रहे हैं, तो फिर इसी किस्म के फिर आइडियोलॉजी आपके जहन में बनेगी। इखलास सबसे अहम चीज होती है, और अकीदा तो चलता है, कोई बात नहीं, अगर थोड़ा बहुत अकीदे के अंदर खराबी हो गई कोई बात नहीं, इट गोज, एवरीथिंग गोज विद अकीदा, no, everything does not go with aqeedah, but iman goes with aqeedah, which is everything for the moment, ठीक है। तो इन बातों को याद रखें, असल जो हमारा ये सारा जो क्लास कर रहे हैं, मिराज के वाकयात पढ़ रहे हैं, जो कुछ कर रहे हैं, इन सब का मकसद जो है ना वो सबसे primarily ईमान की हिफाजत है, ठीक है ना। अगर हमने सारे मिराज के वाकयात पढ़ लिए, सुन लिए, है ना, और बड़ी अच्छी अच्छी बातें सुननी और बड़े अखलाक भी हमने सीख लिए, लेकिन ईमान की अगर हम हिफाजत ना कर सके, कुछ फायदा ना हुआ, कोई फायदा ना हुआ, नहीं हुआ, ठीक है। एवरीथिंग डिपेंड्स ऑन एंड ईमान इज नॉट गारंटीड कि जी आप चूंकि मुसलमान घर में पैदा हुए हैं और आपका नाम जो है बड़ा प्यारा सा अब्दुल्ला है, माशाल्लाह इब्राहिम है, तो अब ईमान لے کر کے دنیا سے جانا بھی ہے, کوئی گارنٹی نہیں ہے اس کی. ٹھیک ہے, تو ایمان کی حفاظت کے لیے اللہ تعالیٰ سے دعائیں بھی مانگنی ہیں, اور ایمان کی حفاظت کے لیے فکر بھی کرنی ہے اور محنت بھی کرنی ہے, رائٹ. اور دین کو صحیح سورسز سے سیکھنا ہے, اور وہ صحیح سورسز صحابہ والا سورس ہوتا ہے, علماء کرام, کیونکہ صحابہ بھی علماء کرام ہی ہے نا, تو علماء سے دین کو سیکھ. ٹھیک ہے نا, یہ بات یاد رکھیں. اس کے بعد پھر انشاءاللہ جو ہماری اگلی کلاس ہوگی وہ آن لائن ہوگی, کیونکہ آج رات کو ہم بھی سفر کر رہے ہیں. ٹھیک ہے نا, اور انشاءاللہ تقریباً ایک مہینے کے بعد واپس آئیں گے, تو اس وقت تک تو آن لائن کلاس انشاءاللہ کوشش کریں گے کہ وہاں سے آن لائن کلاس ہی آپ کی ہوتی رہے. باقی معراج کی حکمتیں ابھی رہتی ہیں کہ اس پورے کے پورے سفر میں اللہ تعالیٰ نے جو یہ ایسا کام کیا تو اس کے اندر علماء نے کیا حکمت لکھی, یہ کام کیا, جیسے کہ وہ ان پروفٹ سے ملاقات ہوئی تو اس پروفٹ سے ملاقات کی کیا حکمت تھی, کیا وزڈم تھی. بہت ساری وزڈمس ماشاء اللہ علماء نے لکھی ہیں. انشاءاللہ نیکسٹ کلاسز کے اندر ہم ان وزڈمس کے اوپر بات کریں گے. کسی کو کوئی سوال پوچھنا ہو تو پوچھ لیجئے. انہوں نے پوچھا ہوا تھا واٹ از, ہو از قادیانی. قادیانی ان لوگوں کو کہتے ہیں کہ جو کہ ایک شخص مرزا غلام احمد قادیانی, ٹھیک ہے, اس شخص کو اللہ تعالیٰ کا نبی سمجھتے ہیں. ٹھیک ہے, ان لوگوں کو قادیانی کہتے ہیں. صحیح ہے, یہ ایک شخص تھا, کب اس کی 1800s میں تھا, 1908 میں یہ کیا مر گیا تھا, تو یہ 1800s میں یہ پیدا ہوا تھا. انڈیا میں ایک جگہ پر قادیان جگہ تھی, وہاں پہ پیدا ہوا تھا, اور اس نے نا شروع میں تو یہ بڑی کتابیں وغیرہ پڑھی, بڑا اسلام کرتا تھا. ٹھیک ہے, پھر ایک دن جو ہے وہ اس نے دعویٰ کر دیا, یعنی کلیم کر دیا کہ میں اللہ کا نبی ہوں. ٹھیک ہے, تو جب اس نے کلیم کیا تو پھر اس کو جو ہے وہ برٹش جو گورنمنٹ تھی نا اس وقت انڈیا کے اوپر, برٹش رولرز تھے, تو برٹش رولرز کی سپورٹ اس کو حاصل تھی. اصل میں برٹش نے ہی اس کو کھڑا کیا کہ تم نبوت کا دعویٰ کرو. ٹھیک ہے, تو اس کے بعد پھر ظاہر ہے پھر علماء نے اور نیک مسلمانوں نے اس کو بہت اس کو یعنی مقابلہ کیا کہ نہیں یہ جھوٹ بول رہا ہے, اور یہ بہت یعنی بری بری باتیں اس کی ہیں, اس نے کتابیں لکھی ہیں عجیب و غریب قسم کی, الٹی سیدھی گندی گندی باتیں اس کتابوں کے اندر بہت زیادہ ہیں اس کتابوں میں. لیکن انفارچونیٹلی کیونکہ جو عام لوگ تھے وہ ایمان پہ محنت نہیں کر رہے تھے, رائٹ, علماء سے جڑے ہوئے نہیں تھے, اس وجہ سے بہت سارے عام لوگ جو تھے انڈیا پاکستان کے, اس زمانے میں تو خیر ایک ہی تھا, سب کانٹیننٹ تھا, بہت سارے لوگ اس کی بات کو مان گئے اور وہ بھی قادیانی بن گئے. ٹھیک ہے, تو پھر قادیانی ان لوگوں کو کہتے ہیں جو کہ اس کو اللہ کا نبی مانتے ہیں. ٹھیک ہے, پاکستان کے اندر 1974 کے اندر باقاعدہ گورنمنٹ لیول کے اوپر علماء کی محنتوں کی وجہ سے گورنمنٹ نے باقاعدہ اناؤنس کیا کہ قادیانی نان مسلم ہیں. یعنی علماء تو پہلے ہی بتا چکے تھے بات, لیکن گورنمنٹ لیول کے اوپر بھی قادیانی کا نان مسلم قرار دیا گیا. ٹھیک ہے, لیکن یہ قادیانیوں کی سب سے جو خطرناک بات ہے وہ یہ ہے کہ یہ ابھی تک نہیں مانتے کہ ہم مسلمان ہیں, یہ ابھی بھی یہی کہتے ہیں کہ ہم تو مسلمان ہیں, ہم تو دیکھو سب کچھ صحیح صحیح کر رہے ہیں, اور جو عام مسلمان ہوتے ہیں علماء سے ڈسکنیکٹڈ ہوتے ہیں وہ ان کی بات کو مان لیتے ہیں, سمجھ لیتے ہیں, اوکے, سمجھتے ہیں کہ وہ سچ کہہ رہے ہیں, حالانکہ وہ بالکل جھوٹ بول رہے ہیں. کوئی اور سوال اگر ہے کسی کو, ٹھیک ہے, تو آج کا معراج کے سفر کے علاوہ جو سب سے امپورٹنٹ پوائنٹ تھا وہ آج یاد رکھنے کا ہے, اپنے دل پہ لکھنے, اگر نوٹ بک نہیں ہے لکھنے کے لیے, نمبر ون موسٹ امپورٹنٹ تھنگ از ایمان, ایمان کے بعد اخلاص, ٹھیک ہے, اور اخلاص کے بعد اخلاق. ٹھیک ہے, یہ ہے ترتیب جو کہ اللہ تعالیٰ نے بنائی ہے, اور یہی ترتیب نبی علیہ السلام نے سکھائی, اور صحابہ کرام نے اسی آرڈر کو نبی علیہ السلام سے سیکھا اور اسی کے اوپر اپنی زندگی کو گزارا. ٹھیک ہے, وآخر دعوانا ان الحمد للہ رب العالمین.